نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير سينوبسيس اوف قرآن قرآن کی جھلکیاں ولقد يسرنا القرآن للذكر فهل من مدكر آج ہم اس سیریز میں سے پارا نمبر 6 لا يحب الله کریں گے. क्या इस नाम को सुनकर कुछ नहीं हुआ? जिसको अल्लाह से मोहब्बत है वो तो रो पड़ेगा, हाय अल्लाह मोहब्बत नहीं करता, अल्लाह पसंद नहीं करता. और जिसको नहीं मोहब्बत वो कहता है नहीं तो ना से, फिर अल्लाह नहीं करता तो ना करे. पता नहीं अब हम किस में आते हैं. आइए पारा नंबर 6 के सिनॉप्सिस पहले देखते हैं मुख्तसरन. ये पूरा पारा अगर देखें तो दो हिस्सों में डिवाइडेड है. पहला हिस्सा सूरत निसा की आखिरी आयत, आखिरी 29 आयात पे. हमने देखा था कि पिछला पारा पूरा सूरत निसा पे था. इस हिस्से में देखें तो पारा 6 में सबसे पहले यहूद की मजम्मत आ रही है, फिर नसारा की मजम्मत, ये मजम्मत में उनकी जो चीज़ें उसको सामने पेश किया जा रहा है, और फिर भाई बहनों की मीरास. यानी इस्लाम ने ये तक बता दिया कि भाई फौत हो तो बहन को हिस्सा मिलेगा कब, और बहन के हिस्से में से भाई को कब मिलेगा. एक ही सूरत है बस, अदरवाइज़ भाई बहनों का हिस्सा नहीं होता. वो इस बारे में है. और इसके बाद फिर जब इसका दूसरा हिस्सा सूरत मायदा से शुरू होगा, 82 आयात हैं सूरत मायदा की इस हिस्से में, जिसमें सबसे पहली आयत थी वादों को पूरा करो, ईफाए अहद. फिर चार हराम चीज़ों का जिक्र है. पूरे इस्लाम में सिर्फ चार चीज़ें हराम हैं. आदम को जन्नत में एक दरख्त से रोका गया, शजर ममनुआ, और आज आपके मेरे लिए सिर्फ चार हैं. उसका तज़किरा यहाँ भी आ रहा है, फिर आगे और भी जगह आएगा. फिर तहारत के मसाइल हैं जिसमें वुजू और गुसल ख़ास तौर पे, और फिर हाबील और काबील का किस्सा फ़ौरन नोट कीजिए. जो ही कोई बात कान को लगे ना, लिख रहे अच्छा ये पारा 6 के अंदर काबील और हाबील जो पहला कत्ल हुआ था उसका तस्करा आने वाला है, और फिर यहूद और नज़ारा की मजम्मत पे ये पारा पूरा होता है. आइए देखते हैं सूरत निसा जो तरतीब में फोर्थ नंबर की सूरह है, और 148 से 176 सूरत का आखिरी हिस्सा है इसके अंदर. और इसमें ला युहिब्बुल्लाहुल जहर बिस्सू इल्ला मन ज़ुलिम, यानी अल्लाह ताला इस चीज़ को पसंद नहीं करता कि बुराई का इश्तहार बना जाए. आयत 148 से 149, बुरे कामों की शोहरत ना करो. ये भी आज बहुत अहम बात है करने वाली. अल्लाह करे हम इसका हक अदा कर सकें दौरे कुरान में. यानी किसी में बुराई देखो तो चुप हो जाओ, बुरे कामों की मशहूरी ना करो. आज हम क्या कहते हैं, सुना कुछ तुमने, पता लगा तुम्हें उसकी बेटी घर में क्यों आई बैठी है, वो उनका बेटा किधर है, वो क्या हुआ. कुरान कहते हैं खबरदार, डोंट टॉक अबाउट एनीवन. ये है वो पारा जिसके अंदर आप देखेंगे कि उम्मतों में बिगाड़ कब आता है. आयत 150 से 152 रसूलों का मुकाम है, और 153 से 156 यहूद के बेजा मुतालबात, यानी बग़ैर जैसे उजरे लंग होते हैं ना, बेकार बातें करते थे. 157 से 159 हज़रत ईसा आसमानों पर उठा लिए गए, और आयत नंबर 160 से 161 जुल्म की वजह से नफीस चीज़ें हराम कर दी जाती हैं. आयत 162 यहूद के नेक लोगों के लिए खुशखबरी, और 163 to 169 रिसालत का मकसद क्या है जी, मकसद आमद रसूल, जश्न रसूल, नो हिदायत इंसानी, यानी रसूल लोगों की हिदायत के लिए भेजे जाते हैं. और आयत 170 से 171 ईसाइयों को इत्तेदाल पर रहने की दावत दी जा रही है. ये पारा ख़ास तौर पे ये जो हिस्सा है ये नसारा यानी क्रिश्चियंस के अकायद से मुतलिक है. 172 से 173 बुलंदी अल्लाह के सामने झुकने में है, अल्लाह हमें ये झुकाव नसीब कर दे. 174 to 175 कुरान करीम हसूल रहमत का ज़रिया है. 176 कलाला की वरासत, ये है भाई बहनों के से, यानी भाई को बहन की जायदाद में सिर्फ इस सूरत में हिस्सा मिलता है कि बहन के बच्चे भी ना हों और माँ बाप भी ना हों, और भाई के साथ भी यही मामला, यानी इसमें बराबरी है. और इस मौजू पे सूरत निसा पूरी होती है. निसा क्या थी, औरतें. शुरू क्या था, या अय्युहन्नास उत्तकू रब्बकुम. पूरी सूरत में माशरती ज़िंदगी और मुनाफ़क़त चल रही है. अल्लाह करे कि आज हम इन सूरतों को पढ़कर अपनी ज़िंदगियों को बेहतरीन तरीके से गुजारें। आगे है जी सूरत माईदा, कुरान पाक की वो सूरत के जिसके बारे में हज़रत आयशा भी कहा करती थी कि ये सूरत नबी सल्लम की ज़िंदगी के आखिरी दौर में नाजिल हुई थी, लिहाजा इसके हलाल को हलाल समझो और इसके हराम को हराम। एक और खूबसूरत बात इस सूरत की सुन लें कि सबसे ज़्यादा कुरान पाक में जिस सूरत में या अय्युहल्लज़ीना आमनू का लफ्ज़ है वो इस सूरत में है। और भी इसकी बहुत सी खूबियाँ, आइए ज़रा देखते हैं। या अय्युहल्लज़ीना आमनू बिलउक़ूद, आयत 1 से 2, मुआहदों को पूरा करो। याद रखिए कि इस्लाम एक पाबंद ज़िंदगी सिखाता है। आज फ़न का टॉपिक देखे आई हूँ ना, तो मैंने ख़ुद भी बहुत ज़्यादा इंजॉय किया, लेकिन आज की नस्ल चाहती है सब छोड़ दो, मादर पिदर आज़ाद, कोई ना पूछे, हु केयर व हु आर यू, आप मुझसे क्यों पूछती हैं, आपने मुझे पैदा कर दिया, बस दैट्स इट। अल्लाह कहता है हर मुआहदा कापी कागज़ पे नहीं लिखा होता। शौहर बीवी निकाह के वक्त जब साइन करते हैं तो उसमें लिखा होता है कि सारी ज़िंदगी कितनी रोटियां पकाएगी उसकी और कितने कपड़े धोएगी और वो कितने डॉलर देगा। कुछ माहदे फितरत के दिल पे लिखे होते हैं, तो फितरत के गुंदे हुए अहदों को ये सूरत याद दिलाती है। आयत 3 में दीन इस्लाम की तकमील है और साथ ही साथ इसमें कुछ हराम और हलाल की बात भी है। क्या पता चला कि जिस सोसाइटी में इस्लामी निज़ाम नाफिज हो जाता है उस सोसाइटी में उसकी बरकतें भी नाजिल होने लग जाती हैं। और मुआहदा ईमान वाले की ज़िंदगी एक पाबंद ज़िंदगी होती है। शायर इला कहते हैं रिचुअल्स को, दाढ़ी, हूरें, मस्जिद, मुल्ला, कभी इसके लतीफ़े मत बनाइए, ये इस्लाम का मजाक उड़ाने वाली बात होगी। और फिर दोस्ती, रिश्तेदारी, हकूक़ उल इबाद पर नाजायज़ चीज़ों में दूसरों का साथ नहीं देना चाहिए। आयत 4 से 5 में अल्लाह ताला ने पाक चीज़ें हलाल फरमाई हैं। और आयत 6 से 7 में तहारत की अहमियत है। और इसमें जिन चीज़ों को हमने देखा, वुज़ू के फ़राइज़, तयम्मुम, पाक मट्टी से तयम्मुम करने का हुक्म, फिर बैते अकबा का जिक्र है जो नबी सल्लम की सीरा में एक बड़ा अहम टर्निंग पॉइंट था, उम्मते मुस्लिमा को अदल का हुक्म दिया गया और बनी इसराइल को दिए गए अहकाम जो थे वो आज के मुसलमानों के लिए भी लागू होते हैं। और इस्लाम का मिजाज क्या है कि पाकीज़ा चीज़ें खाओ। फिर आयत 8 से 11 में अदल के अलम बरदार बनो, यानी अदल का झंडा उठाकर खड़े रहो। और अगर आप इस सब को देखें तो अल्लाह की मदद लाने के 5 तरीके, आप जाते हैं पाकिस्तान पे, इंडिया पे, जहाँ भी मुसलमान रहते हैं, या गज़ा में या किसी और जगह में रहने वाले मुसलमानों पे अल्लाह की मदद हो, तो नंबर 1 नमाजों को कायम करना, नंबर 2 ज़कात की अदायगी, रसूलों पर ईमान लाना, नबियों के मिशन को तकवीयत देना और अल्लाह को कर्ज़े हसना देना। अल्लाह के अहदों को तोड़ने की सज़ा क्या है? अल्लाह की रहमत से दूरी, दिलों की सख्ती, हक़ को समझने की तौफीक ना मिलना, अल्लाह ने जो नसीहत की उसे भूल जाना। अहले किताब यानी मुसलमानों से भी खिताब है और बता क्या दिया कि हर कुरान पढ़ने वाले को हिदायत नहीं मिलती, ये इसी को मिलेगी जो अल्लाह की रज़ा चाहेगा। अल्लाह हम सबको हिदायत दे दे। आयत 12 से 14 में बनी इसराइल से अहद शरीयत और उनकी खिलाफ वर्जी की बात है। यहाँ तक की आयात को देखें तो नसारा कैसे बिगड़े, ये बड़ा दिलचस्प एक मुकाम है जहाँ तफसीर की क्लासेस में सिखाया जाता है कि हम मुसलमान तो यहूद नसारा को देख के बिगड़े, वो किसको देखकर बिगड़े, इसका तذکرہ है इस पूरे फ्लो चार्ट में। आप देखना चाहें तो बाद में इसको देखकर लिख सकते हैं। फिर आयत 15 से 16 में अहले किताब को नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान की दावत है, ये भी अहम आयत है, इसको आप नोट कर सकते हैं कि अगर अहले किताब नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आएंगे तो उनको इंशाल्लाह ना सिर्फ ये है कि पिछली बल्कि बाद वाली ज़िंदगी की सारी ख़ताओं की माफ़ी और इंशाल्लाह जन्नत की बात है। खुलासा क्या है कि आज जन्नत में कोई यहूदी या नसरानी जाना चाहता है अगर, तो उसको नबी सल्लल्लाहु अलैहि वसल्लम पे ईमान लाना होगा। आयत 17, हज़रत ईसा माबूद नहीं मखलूक हैं, न जाने कैसे गलती लग गई लोगों को। आयत 18 से 24, अहले किताब के लिए हुज्जत तमाम की जा रही है, यानी अब भी नहीं मानोगे तो फिर तुम्हें अल्लाह पकड़ेगा। और یہ ہے وہ اہم آیت جو حضرت موسیٰ کی بزدل قوم کے لیے ایک بد دعا کی صورت میں سامنے آتی ہے. 25 سے 26 27 سے 31 یہ ہے جی حابیل اور قابیل کا واقعہ. اس نمبر کو نوٹ کر لیں, کسی وقت اسٹوریکل سناتے وقت اپنے بچوں کو اپنے لفظوں میں سکھا دیجئے کہ بھائی بھائی پہ ظلم نہیں کرتا. آئے 32 میں پیغام ہے کہ اکثر لوگ زمین پر ظلم کرتے ہیں. اور 33-34 میں دہشت گردی کی سزا, ہنگامے, ڈکیتیاں, قتل و غارت. کل کسی نے ایک ویڈیو بھیجی, ان کی نن جو کہ پاکستان کے کسی جگہ میں تھی, پورا گھر ویران کر کے چلے گئے چور. اور میں سوچ رہی تھی اللہ کبھی ایسا برا وقت نہ آئے کہ ہم اپنی آنکھوں سے اپنی چیزوں کو اجڑتا دیکھیں. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے ایسی دہشت گردیوں سے. 35 سے 37 بہت پیاری آیت ہے. وسیلہ, کیا وسیلہ ہوتا ہے, کیا وسیلہ مانگا جا سکتا ہے, تو اس پہ اس آیت میں بات ہوتی ہے. یعنی وسیلہ قربت کا ذریعہ ہے. آئے 38 سے 40, چوری کے جرم کے لیے حد. آپ کو پتا ہے کہ چار قسم کی حدود ہیں قرآن میں, اس میں سے ایک یہ ہے, یعنی کہ جب کوئی چوری کرے گا تو اس کو کیا سزا ملے گی اس پہ. اور پھر اس کے بعد آیت 41, وہ لوگ جن کے دل ناپاک ہیں وہ اللہ کے نبی کا دل کڑھاتے ہیں. اور آیت 42 سے 43, اللہ تعالیٰ عدل کرنے والوں کو پسند کرتا ہے, جھوٹ کے لیے کان مت لگاؤ. آیت 44, تورات کے احکامات, انا انزلنا التوراۃ فیہا ہدی و نور. اور آیت 44 کے بعد 45, جو اللہ کے نازل کردہ قانون کو نافذ نہ کریں وہی ظالم ہیں. یعنی اللہ کی کتابیں صرف چومنے اور پڑھنے کے لیے نہیں آتی, عمل کرنے کے لیے آتی ہیں, ان کو نافذ کیا جاتا ہے. اور آیت 46 سے 47, انجیل کے احکامات, وَقَفَّيْنَا عَلَىٰ آثَارِهِمْ بِعِیسَى ابْنِ مَرْیَمَ. اب سورت کے اینڈ تک حضرت عیسیٰ ہی کا تذکرہ آگے جائے گا. آیت 48 سے 49, اللہ کی کتاب ہدایت اور نور ہوتی ہے, اللہ کرے کہ ہم اس نور کو پھیلانے والے بن جائیں. پورے اس سلسلے کو اگر آپ اس فلو چارٹ میں دیکھیں تو کیا پتہ چلا کہ منافق قرآن تو پڑھتا ہے پر ہدایت نہیں حاصل کرتا. آج آپ اسال ثواب رکھیں پورا شہر جمع ہو جاتا ہے, میت والے گھر جا کے پانچ پانچ سپارے پڑھتے ہیں, کہا جائے او ذرا یہ کسی گھر میں ایک کلاس شروع کر دیں, مرنے والے کی بخشش ہو جائے, کہتے ہیں نہیں اس کا ٹائم نہیں ہے. تو اللہ تعالیٰ ہمیں بچائے. اس میں بڑا پیارا تقابل ہے قوموں کے عروج و زوال کا, شرک کرنے والے گروہوں کا, اور مومن کو کتاب سے ہدایت ملتی ہے جبکہ کافر سرکش ہو جاتا ہے. آگے میری اور آپ کی فیورٹ آیت, آیت 50, افحکم الجاہلیت یبغون. کیا یہ جاہلیت کا طریقہ پسند کرتے ہیں؟ آج اللہ نے ہمیں اسلام دیا, قرآن دیا, اور ہم جہالت کے کاموں پہ لگے. جو کچھ تب ہوتا تھا وہ سب ہو رہا ہے. عورتیں تبرج کر رہی ہیں, یعنی اپنے حسن کا اظہار کر رہی ہیں, آج بھی ہے. جاہلیت والے دیکھے بچیوں کی پیدائش کو آج بھی برا سمجھا جاتا ہے, سود جہالت میں بھی تھا. یعنی اللہ کہہ رہے ہیں اتنا پیارا اسلام چھوڑ کر, عدل والی شریعت چھوڑ کر ظلم والی شریعت لینا چاہتے ہو. پھر آیت 51-53, اللہ ظالموں کو ہدایت نہیں دیتا. اور آیت نمبر 54, اللہ کے محبوب بندوں کی صفات کیا ہوتی ہیں, یہ آیتیں بھی کان کھولنے والی ہیں. یا ای الذین آمنوا من یرتد منکم عن دینہ, تم میں سے کوئی دین چھوڑتا ہے تو شوق سے چھوڑ دے, کوئی جاتا ہے تو جائے, جو نہیں جس کو کرنا نہ کرے, اللہ کو اس کی پرواہ نہیں. آیت 55 سے 56, انما ولیکم اللہ و رسولہ, اللہ اور رسول کے دوست کون ہیں, اللہ ہمیں ان میں شامل کرے. آیت 57-58, دین کا مذاق اڑانے والوں کو دوست مت بناؤ. اور آیت 59-60, اللہ کے نزدیک بدترین لوگ کون ہیں. ان ساری آیات پر یہ فلو چارٹ ہمارے سامنے ہے. کیا پتہ چلا وہ خوبیاں جو اللہ کو پسند ہیں بندہ اپنے اندر لے آئے تو اللہ تعالیٰ اس کو دنیا اور آخرت کی عزت بھی دیتے ہیں. مسلمان اللہ کے آگے جھکتا ہے تو سب اس کے آگے جھکتے ہیں, دبتے ہیں, اور جو اللہ کے آگے نہیں جھکتا سب اس کو اپنے آگے جھکاتے ہیں. اور اسی طرح سے یہ پتہ چلا کہ منافق جو ہوتے ہیں نا, وہ کسی نہ کسی کے پیچھے چھپ کر وار کرنا چاہتے ہیں. پھر آگے آیت 61-64, اہل کتاب کی جرائم ہے, کرائم لسٹ ہے ان کی, کہ انہوں نے کیا کچھ کیا اپنے اپنے دور میں. 65-66, نفاذ شریعت کی برکات, اس کو بھی نوٹ کریے گا, اور دعا کرے اللہ مسلمان ملکوں پہ بھی اسلام کو نافذ کر دے. آیت 67-68 قرآن کی تبلیغ ایک اہم ذمہ داری. یا ایھا الرسول بلغ ما انزل الیک من ربک. آج آپ اور میں ہم میں سے ہر ایک اس حکم کا مکلف ہے کہ ہمیں نہ صرف یہ کہ اپنے مسلمانوں کو قرآن سکھانا ہے بلکہ غیر مسلموں تک بھی پہنچنا ہے ہم نے. اور پھر آیت 69-71 کسی گروہ سے نسبت آخرت میں نجات کے لیے کافی نہیں ہوگی جب تک کہ اپنا عمل نہیں ہوگا. ان ساری باتوں کو فلو چارٹ میں دیکھ لیجئے. کسی بھی سوسائٹی میں برے اعمال جب عام ہو جاتے ہیں تو اس کی وجہ کیا ہے کہ دین سے دور لوگ جو ہوتے ہیں وہ اللہ کے دشمنوں سے دوستیاں کرنے لگتے ہیں, دین کا مذاق اڑاتے ہیں, اور جہالت کی وجہ سے لوگ گناہوں کی طرف بھاگ بھاگ کر آتے ہیں. اور کسی معاشرے میں دین والے جب بگڑ جاتے ہیں تو وہ معاشرہ بگڑ جاتا ہے. اور پھر آیت نمبر 72 شرک کرنے والے پر جنت حرام ہے. لقد كفر الذين قالوا ان الله هو المسيح ابن مريم. آیت 73-74 ٹرینٹی, یہ بھی آیت اہم ہے. اگر آپ نان مسلم فرینڈس ہیں آپ کی یا آپ ان کے ساتھ اٹھتی بیٹھتی ہیں نا, تو یہ آیت ٹرینٹی یعنی جو کرسچنز کا فرقہ ہے تثلیث کا, ان کے عقائد کی اس میں بات ہے. اور آیت 75-77 حضرت عیسیٰ اور مریم کا اصل مقام کیا ہے اللہ کی نگاہوں میں اور لوگوں نے ان کو کیا بنا دیا. 78-79 بنی اسرائیل کے نافرمانوں پر پیغمبروں کی طرف سے لعنت ہے. اور آیت 80-81 یہود کی مشرکین سے دوستی پر اللہ کا غضب ہے. اور آیت 82 لَتَجِدَنَّ أَشَدَّ النَّاسِ عَدَاوَةً لِّلَّذِينَ آمَنُوا نَصَارَى, یعنی کرسچینز کے دلوں میں پھر بھی مسلمانوں کے لیے نرمی ہے یہود اور ہنود کی نسبت. اس موضوع پہ یہ پارہ پورا ہوا. چھٹے پارے میں ہم نے پوری بات جو پڑھی اگر اس کو سم اپ کر لیں, اگر کسی پر زیادتی ہو تو وہ کسی حد تک بدلہ لے سکتا ہے, زیادتی نہیں کر سکتا. پھر اس بارے میں اہل کتاب کے بگاڑ کی بات ہوئی اور غلوف کی بات ہوئی, ایگزیجوریشن. اور اسی طرح سے آپ دوسروں کی وجہ سے اپنے فرائض اگر چھوڑتے ہیں تو لوگ تو آپ سے خوش پھر بھی نہیں ہوں گے, ہاں اللہ آپ سے ناراض ہوگا. اور حسد سب برائیوں کی جڑ ہے. اور بنی اسرائیل کے احکام ہر دور کے مسلمانوں کے لیے بھی تھے. اور پھر اسی طرح سے لا یحب اللہ میں اللہ نے انبیاء کرام کا تذکرہ کر کے اور ان کے ماننے والوں کے اعمال پیش کر کے ہم سب کو پیغام دیا کہ امت مسلمہ کے لوگوں تمہیں بھی اپنے نبی کے بارے میں کیئرفل رہنا ہے, کہیں پچھلی قوموں والے حالات تمہارے نہ ہوں. پارہ کہاں سے شروع ہوا تھا؟ لا یحب اللہ, اللہ پسند نہیں کرتا. اور پارہ پورا کہاں ہو رہا ہے؟ کہ وہ لوگ جو آج اللہ کے احکامات کو پسند نہیں کرتے. تو ہم نے یہی سیکھا کہ فتنوں سے بچنے کے لیے ذکر اذکار کرنا ہے, پہلے خود سیکھنا ہے پھر دوسروں کو سکھانا ہے. ہر بات پہ رد عمل شو کرنا کوئی ضروری نہیں ہوتا, یعنی ڈونٹ بی ریئیکشنری. اور عبادات اور معاملات میں اللہ تعالیٰ کے احکامات کا لحاظ رکھیں اور دین کی مجلسوں کا اہتمام کریں. کوئی بھی نیکی کرتے وقت اپنی نیت چیک کریں, اور اگر کوئی برائی سے اچھائی کی طرف آئے تو اس کی حوصلہ افزائی کریں. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.